मुश्किल में हूँ सरकार, मैं मुश्किल में हूँ।
सैयदना सुलेम बिन मंसूर बिन अम्मार रहमहुमुल्लाह फरमाते हैं कि मैंने अपने वालिद माजिद जो कि मुबल्लिग थे, बयान करते थे, उनको ख्वाब में इंतकाल के बाद देखा तो उनसे पूछा, मा फ़अल अल्लाह बिका, अल्लाह ने आपके साथ क्या मामला फरमाया। तो हज़रत मंसूर बिन अम्मार फरमाने लगे कि मुझसे कहा गया कि एक बार जब तुम बयान कर रहे थे तो तुम्हारे इज्तिमा में एक गुनाहगार बंदा ऐसा भी था जो हमारे खौफ के सबब कभी भी नहीं रोया था, तुम्हारे बयान से मुतासिर होकर वो मेरे खौफ से रोने लगा तो उसका रोना ऐसा मकबूल हुआ कि उसकी बख्शिश कर दी गई, उसके सबब सारा इज्तिमा बख्शा गया और तुझे भी बख्श दिया गया। इसमें मुबल्लिगीन के लिए भी बड़ी बिशारत है, जो लोग दरसो बयान से सुस्ती करते हैं उनके लिए बड़ी तरगीब है। क्या पता कि कब आपके दर्स में, कब आपके बयान में किसी का दिल पसीज जाए, पिघल जाए, उस पर रिक्कत तारी हो जाए, वो रो पड़े और उसकी बरकत से आपकी भी बिगड़ी बन जाए। तो चूंकि ये अमल बहुत अच्छा है बयान करना, दर्द देना, जबकि इखलास के साथ हो, तो शैतान ये काम करने नहीं देता, सुस्ती दिलाता है और ऐसी हमाकत वाली हरकत करवाता है कि भाई आप दर्द क्यों नहीं देते, तो दो तीन आदमी बैठे होते हैं, मैं इसमें क्या दर्द दूं। अरे अल्लाह के बंदे, तुझे मालूम नहीं कि जिस नबी का तुम कलेमा पढ़ते वो एक एक आदमी पर मेहनत करते थे, एक एक शख्स को जाकर नेकी की दावत पेश करते थे हमारे आका सल्लल्लाहु अलैहि वसल्लम। तकलीफें उठाते थे, लोग गालियां देते थे, पत्थर मारते थे और उनको जाकर समझाते थे, और तुम दो तीन आदमियों में तुमसे बोला नहीं जाता, तुम बहुत बड़े आदमी बन गए, तुम्हें हजारों का इज्तिमा चाहिए जब तुम अपने फन खिताबत के जौहर दिखाना चाहते हो। इसका मतलब तुम अल्लाह के लिए नहीं कर रहे, तुम्हें नामो नमूद चाहिए, तुम्हें मजा आना चाहिए कि ज्यादा लोग हों, वाह वाह होगी और लोग दाद देंगे, तहसीन देंगे। तो भाइयों, सौ आदमी हो या एक आदमी, दरसो बयान में सुस्ती नहीं करनी चाहिए कि क्या पता कब मकबूलियत की घड़ी हो। और जो बात नफ्स पर गिरा गुजरती है उसका तो ज्यादा सवाब होता है। हो सकता है कि हजार आदमियों में बयान करना मकबूल ना हो और एक आदमी के सामने दर्स देना मकबूल हो जाए, कि जब हजारों का इज्तिमा होता है और इको साउंड लगा होता है तो हर एक चाहता है कि मैं इसमें बयान करूं, हर एक का जी चाहता है कि मैं बोलूं बस, और जिसके हाथ में स्पीकर आ गया वो आसानी से हटता नहीं। जैसे बड़ी रात की महफिलें होती है नातों की, हर एक बोलता है बस दो शेर में शहादत। अरे भाई, शहादत तो चार दीवारी में भी तो हासिल हो सकते, तो घर में नाते पढ़, इको साउंड पर पढ़ोगे जब भी सरकार सुनेंगे, है ना। हर नाथख्वान यानी जब बड़ी महफिल होगी तो मिन्नतें करते हैं, हमारे पीछे घूमते हैं, पर्चियां लिखते हैं कि हमें नात पढ़ने दिया जाए। तो ये इखलास तो नहीं हुआ, ये तो नुमाइश हुई कि आपका जी सबके सामने पढ़ने क्यों चाहता है, इन लोगों के लिए पढ़ रहे हो तुम, तुम्हारी वाहवाह हो जाए, तुम्हारी आवाज की लोग तारीफ करें। अल्लाह रसूल के लिए ही पढ़ना है तो तुम अकेले में भी पढ़ सकते हो, घर में भी पढ़ सकते हो, वैसे ही चलते फिरते गुनगुना सकते हो, तुम्हारा लिए कि इखलास की बात है। तो एक आदमी हो या लाख आदमी हो, दर्द बयान जो सिलसिला है वो अल्हम्दुलिल्लाह होना चाहिए, इसमें पीछे हट नहीं होनी चाहिए। अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह, मैंने हजारों के इज्तिमा में बयान किया और तकरीबन आप सब मौजूद होंगे, और फिर यहाँ फैजान मदीना में फजर की नमाज में आकर थोड़े से साईं भाइयों में फजर के बाद फिर मैंने फैजान सुन्नत का दर्श भी दिया अल्हम्दुलिल्लाह। मेरे सर पर यह भूत नहीं था कि आज तो मैंने बहुत हजारों के इज्तिमा में बयान किया और घंटों बोला हूँ, अब ये 10-20 आदमियों के सामने क्या दर्श देना था। नहीं, चाहे 10 आदमी हो, चाहे 110 हो, चाहे 10,000 हो, 10 लाख हो, आपको पता है कि सालाना इज्तिमा में कितनी मखलूक हो, अल्हम्दुलिल्लाह उसने भी बयान कर, और जब मौका मिलता है तो फैजान मदीना में फैजान सुन्नत का दर्स भी देता हूँ अल्हम्दुलिल्लाह तुम अल्हम्दुलिल्लाह। तो अल्लाह ताला हम सबको तौफीक दे कि हम थोड़े ज्यादा की तादाद ना देखें कि किल्लत और कसरत ये मतलब कबूलियत का इस पर दारोमदार नहीं होता, इखलास होना चाहिए, अल्लाह हमें इखलास नसीब फरमा दे। तो हजरत सैयदना मंसूर बिन अम्मार रदी अल्लाह तआला अन्हो अपनी बख्शिश का सबब ये बता रहे हैं कि मेरे बयान में एक बंदा रोया, उसका रोना ऐसा मकबूल हुआ कि उसके सबब सारे इज्तिमा की और उसके साथ साथ मेरी भी मगफिरत कर दी गई। मदीने के ताजदार बेज़ परवरदगार दो आलम के मालिको मुख्तार सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक बार खुतबा इरशाद फरमाया, आपके सामने एक शख्स रोने लगा तो आका सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अगर आज तुम्हारे तमाम अहले ईमान मौजूद होते जिनके गुनाह पहाड़ों के बराबर होते तो इस शख्स के रोने की बदौलत ان سب کی بخشش ہو جاتی. اور یہ اس لیے کہ فرشتے دعا کرتے ہیں کہ اے اللہ جو لوگ نہیں روئے ہیں ان کے بارے میں رونے والوں کی شفاعت قبول فرما. معلوم ہوا کہ ایک شخص بھی اگر پورے اجتماع میں رو جائے اخلاص کے ساتھ خوف خدا کی سمجھ تو سب پر کرم ہو جاتا. اور اس سے یہ بھی پتا چلا کہ رونے کی بڑی فضیلت ہے. خوف خدا سے رونا یہ بارگاہ خداوندی میں بڑا مقبول ہے. اور یہ اصول بھی ہے کہ جب تک بچہ روتا نہیں ہے ماں دودھ نہیں پلاتا. تو جب بچہ روتا ہے تو ماں کا دودھ جوش مارنے لگتا ہے. اور جب بندہ گناہگار روتا ہے تو اللہ کی رحمت کے پھول کھلتے ہیں. رونے والی آنکھیں مانگو, رونا سب کا کام نہیں. ذکر محبت عام ہے لیکن سوز محبت عام نہیں. تو اللہ کے مقبول بندے بہت روتے تھے. ارے اللہ کے محبوب صلی اللہ تعالی علیہ وسلم کے رونے کا حال پڑھیے کہ وہ معصوم ہیں, بخشے بخشائے ہیں, جسے چاہیں گے اسے بخشوا دیں گے. مالک جنت ہیں, ساقی کوثر ہیں. اللہ تعالی نے جو کچھ پیدا فرمایا ہے اس سب کے مالک و مختار ہیں, باذن پروردگار. پھر بھی رونے کی حالت ملاحظہ فرمائیں. چنانچہ حدیث شریف میں ہے کہ ایک بار مدینے کے تاجدار صلی اللہ تعالی علیہ وسلم نے یہ آیت مقدسہ پڑھی, تعذبهم فإنهم عبادك وإن تغفر لهم فإنك أنت العزيز الرحيم. ترجمہ اے کنسول ایمان, اگر تو انہیں عذاب کرے تو وہ تیرے بندے ہیں, اور اگر تو انہیں بخش دے تو بے شک تو ہی غالب حکمت والا. یہ آیت مقدسہ پڑھی تو پیارے آقا صلی اللہ علیہ وسلم پر گریہ طاری ہو گیا اور روتے رہے. اللہ کے اور ایک معصوم نبی سیدنا داوود علی نبینا وعلیہ الصلوۃ والسلام کے تو رونے کا عالم یہ ہوتا تھا کہ جب پانی پیتے تھے تو اس میں آدھو آدھ آنسو مل جاتے. حضرت زرارہ بن ابی اوفا رضی اللہ تعالی عنہ نے ایک بار نماز پڑھائی, پہلے کے امام بھی کیسے ہوتے تھے, نماز پڑھائی, امامت فرمائی, اور نماز میں یہ آیت سورہ مدثر کی تلاوت کی. فَإِذَا نُقِرَ فِي النَّاقُورِ, ترجمہ کنز الایمان, پھر جب سور پھونکا جائے گا, اسرافیل علیہ السلام سور پھونکیں گے, ساری مخلوق جب مرے گی سور پھونکنے کے روایتیں ہیں, قیامت کے قریب سور پھونکا جائے گا. تو اس آیت کو پڑھا تو وسو قیامت کا منظر سامنے آ گیا. تو جیسے ہی انہوں نے یہ آیت پڑھی, نماز پڑھاتے پڑھاتے امامت کرتے کرتے آیت پڑھی, دھڑام سے گرے اور ان کی روح قفس عنصری سے پرواز کر گئی. کیسے پیش امام تھے, کیسے مقبول, کیسی مقبول نماز ہے. خوف خدا سے دم توڑنا اس کی تو بات ہی کیا ہے, چاہے وہ نماز میں ہو یا نماز میں نہ ہو. وہ حضرات اس قدر رقیق القلب ہوتے تھے اور اللہ تعالیٰ سے اس قدر ڈرتے تھے اور ایسا روتے تھے. یاد خداوندی میں رونا, خوف خداوندی سے رونا, یہ اللہ کی بارگاہ میں بے حد پسندیدہ. ایک حدیث شریف میں ہے کہ اللہ تبارک و تعالیٰ نے جہنم کی آگ کو رونے والی آنکھ پر حرام فرما دیا ہے, اور جس شخص کے چہرے پر آنسو بہتے ہوئے آ جائیں اس چہرے کو ذلیل و رسوا نہیں کیا جائے گا. نیز ہر نیک عمل کا ثواب مقرر ہے مگر آنسوؤں کا ثواب بے حساب ہے, کیونکہ آنسو تو آگ کے سمندروں کو بجھا دیتے ہیں. اور اگر میری امت کا ایک فرد خوف الہی سے روئے تو اللہ عز و جل اس کے رونے کے سبب ساری امت پر رحم فرماتا ہے. قربان اللہ کی رحمت کے خود, اے کاش ہمیں بھی اس کی یاد میں رونا آئے, اے کاش اس کے خوف سے ہماری بھی آنکھ نم ہو جائے. ورنہ غم دنیا میں تو اشک باری ہوتی رہتی ہے, اولاد کی محبت میں روتے ہیں, بے روزگاری میں روتے ہیں, بیماری سے روتے ہیں, پریشانی سے روتے ہیں, میت ہو جائے تو پھوٹ پھوٹ کے روتے ہیں. اللہ کے خوف سے ہمیں رونا نہیں آتا, عذاب قبر کے ڈر سے ہمیں رونا نہیں آتا, قیامت کی ہولناکیوں کو یاد کر کے ہمیں رونا نہیں آتا. اس کے پیارے محبوب صلی اللہ تعالی علیہ وسلم کے عشق میں ہمیں رونا نہیں آتا. افسوس ہمارے آنسو غم دنیا میں برباد ہوئے جا رہے ہیں. جو آنکھ کے روتی ہے غم عشق نبی میں, جو آنکھ کہ روتی ہے غم عشق نبی میں، یا رب نہ اسے اور کسی غم میں رلانا۔ حضرت عبداللہ ابن عباس رضی اللہ عنہما فرماتے ہیں، آنسو اللہ تعالیٰ کے فضل ہی سے بہتے ہیں، جیسے ہی بندے کی آنکھ سے آنسو نکلتے ہیں تو فرشتہ اس کے دل کو تھام لیتا ہے۔ حدیث پاک میں ارشاد فرمایا گیا، دو قطروں سے بڑھ کر اللہ تعالیٰ کو کوئی قطرہ محبوب نہیں، ایک وہ آنسو کا قطرہ جو اندھیری رات میں بہتا ہے، یعنی خوف خدا سے اندھیری رات میں، دوسرا خون کا وہ قطرہ جو جہاد میں بہتا ہے۔ زیاد نمیری رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ اللہ تعالیٰ نے بعض کتابوں میں، اپنی بعض آسمانی کتابوں میں ارشاد فرمایا ہے، جو بندہ میرے ڈر سے روتا ہے اس کا ثواب یہ ہے کہ میں اپنے عذاب سے اسے پناہ دیتا ہوں، اور وہ بندہ جو میرے خوف سے روتا ہے اس کے عوض میں اسے جنت میں ہنسی عطا کروں گا۔ کہ ہمارا تو قرآن پڑھنے میں دل ہی نہیں لگتا، ترجمہ تو آتا ہے نہیں، کنز الایمان شریف تو الحمدللہ ہر گھر میں موجود ہوگا غالباً ہمارے سائے بھائیوں کے، لیکن کھول کر شاید ہی کوئی دیکھتا ہو۔ تو موٹی موٹی ناولوں کی کتابیں پڑھنے سے فرصت نہیں، ڈائجسٹیں پڑھنے سے فرصت نہیں، یہ باریک باریک کیڑی مکوڑی جیسے الفاظ والے اخبار لے کر گھنٹوں بیٹھے رہتے ہیں، لیکن قرآن پاک کی ایک رکو نہیں پڑھی جاتی۔ ہمارے نصیب، ہمارے مطلب، میری درخواست پر توجہ کر لیجئے گا، ذرا سوچ لیجئے گا کہ ان گندے گندے اخباروں کو آپ گھنٹوں پڑھتے ہوں گے تو زہ نصیب تھوڑا سا وقت نکال کر، اسی طرح شاید ہماری عادت پڑ جائے تلاوت کی ترجمہ اور تفسیر کے ساتھ، آپ انشاءاللہ اس کی برکتیں دیکھیں گے، اگر نہ دیکھیں تو مجھے کہنا۔ کیا خیال ہے، میری یہ درخواست منظور ہے؟ جزاکم اللہ خیرا۔
بے باکیاں نادانیاں، ہو کرم مشکل میں ہوں سرکار میں مشکل۔